Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betoplo Cha, Rexy Duitoplo, Sat Megahertz.
रोजगारीकै लागि विदेश हुनुपर्ने बाध्यता हटाउने गरी कार्यक्रम ल्याउन कर्णालीका युवाहरूको माग युवाका समस्याप्रति तिनै तहका सरकार गम्भीर नभएको गुनासो
घुस लिएको आरोपमा डडेलधुरामा सहायक बन्न अधिकृत पक्राउ विद्यार्थीबाट रकम असुलेको आरोपमा दाङमा एकजना शिक्षक अख्तियारको नियन्त्रणमा
मिडिया काउन्सिल विधेयकमा सत्तारूढ र विपक्षी सहमति नजिक
र एभरेस्ट प्रिमियर लिग फागुनको तेस्रो साता हुने पुरस्कारको राशि पछि घोषणा गरिने हिमाल पहाड तराई कोही छैन प्राय बिहानको भेरी खबरबाट मधुबन विशी र केशव ढकालको नमस्कार तपाईँ हामीलाई रेडियो भेरी डट कम डट एनपी मोबाइल एप्लिकेशन हाम्रो पात्रो शोभायात्रा एप्सका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ
अब खबर विस्तारमा उद्यमी युवा समृद्ध देश दिगो विकास लक्ष्यमा सम्मान परिवेश भन्ने नारासहित अन्तर्राष्ट्रिय युवा दिवस सुर्खेतसहित देशभर विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ कर्णालीको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश मूल समारोह समितिको आयोजनामा युवा दिवसको अवसरमा कर्णालीको राजधानी वीरेन्द्रनगरमा विभिन्न कार्यक्रम गरिएको छ स्थानीय मंगलगढी चोकबाट सुरु भएको र्याली जिल्ला समन्वय समितिको हलमा पुगेर कार्यक्रममा परिणत भएको थियो कार्यक्रमका वक्ताहरूले युवाहरूलाई देशभित्रै रोजगारी दिने खालका कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरेका छन् उनीहरूले युवाहरू देशमा काम नपाएर विदेशी क्रम बढिरहेको भन्दै तीनवटै तहका सरकारले नीति बनाएर युवाका सवालमा काम गर्नुपर्नेमा जोड दिएका छन् कार्यक्रममा कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले समानुपातिक समावेशी आधारमा युवाहरूको मूल्याङ्कन गरेर तीनवटै तहमा रोजगारमूलक कार्यक्रमहरू सञ्चालन गरिने बताउनुभयो
जग्गा नभएर खेतीपाती नगरेको भने जग्गाको व्यवस्थामा हामीले गर्छौँ तर खेतीपाती गरेकिनुपर्छ अब कसैले पनि तपाईँको धनियाँ र लसुन किन्न पाइँदैन अब कर्णाली प्रदेश बजारमै नराख्ने व्यवस्था गर्नुपर्छ आफै धनियाँ रोप्नु हामी आफै आत्मनिर्भर चाहिँ कसरी हुने आफ्नो खुट्टामा हामी आफै कसरी उभिने यो प्रकारको हामी भन्छौँ उद्यमशीलता हामीमा चाहिँ यदि हुन सकेन भने फलानाले चिया खुवाउला भनेर चियाको पर्खाइमा कुनै पनि युवाहरू चाहिँ बस्नु हुँदैन अबको युवाले अर्कालाई चिया खुवाउन सक्ने हिम्मत गर्न सक्नुपर्छ अबको युवाहरूले दिनभरि गिट्टी कुटेर भए पनि दिनभरि भारी बोकेर भए पनि दिनभरि खेत खोलेर भए पनि अबका युवाहरूले अर्कालाई चिया खुवाउन सक्ने हिम्मत गर्नुपर्छ अर्कालाई भोगै आएको मान्छेले खाना खुवाउन सक्ने हिम्मत अबको युवाहरूले गर्नुपर्छ
उहाँले कर्णालीमा समाज केन्द्रित शिक्षाको आवश्यकता रहेको भन्दै प्राविधिक शिक्षालाई पनि जोड दिने बताउनुभयो मुख्यमन्त्री शाहीले युवाहरूसँग नै आवश्यक छलफल गरी युवा मैत्री नीति बनाइने बताउनुभयो
अब राज्यले व्यवस्था गर्ने भनेको वातावरण चाहियो बिउ दिने हो बिउ राज्यले दिन्छ बिउ सरकारले दिन्छ अब यसलाई फलाउनु कति फलाउनुहुन्छ कसरी फलाउनुहुन्छ भन्ने कुराहरू त तपाईँहरूको मिहिनेतमा भर पर्ने कुरा हो कति मिहिनेत गर्नुहुन्छ कति खट्नुहुन्छ कति पसिना बगाउनुहुन्छ भन्ने कुराले निर्धारण गर्ने हो यो प्रकारको वातावरण कर्णाली प्रदेश सरकारले बनाउनेछ र अब मुख्य गरी कर्णाली प्रदेशको हामीले अबको हामीले युवा नीति कस्तो बनाउने भन्ने कुराका बारेमा पनि नयाँ युवा नीति हामीले बनाऊ र साथै कर्णाली प्रदेशको जिम्मा युवाले लिऊ अब कसरी के बनाउने हामीले ठुला ठुला श्रम कार्यदल चाहिँ बनाएर युवाहरूका टिमबद्ध ढङ्गले अब हामी समूहमा हामीले काम गर्ने
यस्तै कर्णाली प्रदेश सरकार र अन्य सरकारवालाहरूले युवाको सवालमा काम गर्ने प्रतिबद्धता जनाएका छन् मुख्यमन्त्री महेन्द्र बहादुर शाही सरकारका प्रवक्ता समेत रहनुभएका विमला केसी सरकारवालाहरूले संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् युवा मैत्री स्वास्थ्य नीति निर्माण र कार्यान्वयन गर्ने सबैका लागि समावेशी तथा समतामूलक गुणस्तरीय शिक्षा निर्माणमा उनीहरूले प्रतिबद्धता जनाएका छन्
यस्तै दिवसको अवसर पारेर रक्तदान कार्यक्रम समेत गरिएको छ सामाजिक विकास मन्त्रालयको कर्णाली प्रदेश विभिन्न गैर सरकारी संघ संस्थाहरूले समन्वयमा रक्तदान कार्यक्रम गरिएको हो देशभरिका युवाहरूको सहभागितामा चार दिने युवा सम्मेलन पनि काठमाडौँमा आजदेखि सुरु भएको छ नेपाली युवा परिषदको आयोजनामा सुरु भएको सम्मेलनमा एकजना युवा र एकजना युवती गरी 145 जना र विभिन्न समुदाय वर्ग र जाति विशेष क्षेत्रका आधारमा सहभागी गराइएका 55 जना गरी 2 जना युवाहरूको सहभागिता 204 जना युवाहरूको सहभागिता रहेको छ। सम्मेलनमा 51% महिला सहभागी रहेका छन् भने 18-30 वर्ष उमेर समूहका युवा सम्मेलनमा सहभागी हुने मापदण्ड बनाइएको छ। सम्मेलनमा 20 भन्दा बढी विज्ञले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको जनाइएको छ।
स्थानीयदेखि प्रदेश र संघीय सरकारले युवा लक्षित कार्यक्रम ल्याउने र रोजगारी दिने भन्दै आए पनि युवाहरूले भने काम हुन नसकेको गुनासो गरेका छन्। नेपालमा 2068 को जनगणना अनुसार 16-40 वर्ष उमेर समूहलाई युवा मान्दा कुल 40.35% अर्थात् 1,07,00,000 युवा रहेका छन्। नेपालमा युवा मैत्री व्यवस्था बन्नै नसकेको र युवालाई देशको विकासमा उपयोग नगरिएको गुनासो युवाहरूको छ। सुनौ यसै सम्बन्धीमा तयार पारेको एक रेडियो सामग्री सहकर्मी सविता जीसीबाट।
युवाहरूलाई चाहिँ विदेश प्लान हुनबाट चाहिँ रोक्नुपर्छ है। जबसम्म युवाहरू आफ्नो देशमा रहँदैनन् तबसम्म देशको प्रगति हुनै सक्दैन। उनीहरूलाई रोजगारमूलक कार्यक्रममा समावेश गराउनुको लागि प्राविधिक शिक्षामा चाहिँ बढी जोड दिनुपर्छ। हामीले पढेको शिक्षा छ त्यो शिक्षा भनेको सर्ट पिरियडको लागि बढी युज भइरहेछ कि त्यो मात्र नभएर उसले व्यवहारमा केही गर्न सक्ने व्यवहारिक शिक्षा चाहिँ एकदमै उपलब्ध गराओस् भन्ने हो। र युवा महिलाहरू पछि पढ्नुको कारण भनेको मेन एउटा सामाजिक बन्धन जस्तो देखिन्छ। विभिन्न सिपमूलक तालिमहरू दिने होइन र उनीहरूलाई एकदमै दक्ष बनाउने आत्मनिर्भर बनाउन सक्ने ट्रेनिङहरू दिए भने उनीहरूले के गर्न सक्छन्। सरकारी सहर कार्यक्रमहरू ल्याउनु पर्यो।
उहाँ हुनुहुन्थ्यो वीरेन्द्रनगर 12 का तिर्सना हमाल। युवाहरूलाई रोजगारीकै लागि विदेशिनु पर्ने बाध्यता अन्त्य गर्नका लागि सरकारका नीति कार्यक्रमले समेट्नु पर्ने बताउँदै हुन पनि सरकारले रोजगारी तथा युवा नीतिका ठूला ठूला गफ गरे पनि काम खोज्नकै लागि दिनहुँ सयौं युवाहरू विदेशिन बाध्य छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदै गर्दा युवाहरूको चिन्ता भने नेतृत्व र रोजगारीका अवसर तथा युवा नीतिमै केन्द्रित रहेको छ। राजनीतिक दलहरूमा युवालाई नेतृत्वसम्म पुग्नका लागि सहज वातावरण तयार गर्नुका साथै युवा नेतृत्वलाई स्वीकार गर्नुपर्ने बताउनुहुन्छ मध्यपश्चिमाञ्चल विश्वविद्यालय अनेरा सुब्यू राष्ट्रिय कमिटिका अध्यक्ष गगन सिंह ठकुरी।
राजनीतिमा युवालाई प्रमोट गर्नको लागि संरक्षण गर्नको लागि सबै निकायहरूमा जस्तो विभिन्न क्षेत्रमा आरक्षण कोटाहरू हुन्छ। राजनीतिमा एउटा सबै पार्टीको नाउ नेतृत्वमा ल्याउँदाखेरि माओपार्टीहरूको नेतृत्वमा ल्याउँदाखेरि कुनै पनि युवाको छुट्टै युवा आरक्षणको व्यवस्था त्यस्तो गरिएको छैन। तसर्थ पुरानो पिढीले अहिले पनि नयाँ पिढीलाई नेतृत्व हस्तान्तरण सहजै स्वीकार्ने अवस्था नभएको कारणले गर्दा फेरि पनि एक किसिमको युवाको पंक्ति पार्टीमै त्यो सबै एउटा आन्तरिक विधान बनाएर पार्टीको युवा नेतृत्वलाई अगाडि ल्याउन प्रयास गरियो भने राजनीतिमा युवाको भूमिका अगाडि बढेको देख्न सकिन्छ।
राजनीतिक परिवर्तन सँगै आफूहरूका समस्या पनि कम हुँदै जाने आश गरेका युवाहरू स्थानीय प्रदेश तथा संघीय कुनै पनि सरकारका कार्यक्रमबाट सन्तुष्ट हुन सकेका छैनन्। चुनावको समयमा युवाहरूलाई रोजगारीका कार्यक्रम ल्याउने आशा देखाएर निर्वाचित भएका जनप्रतिनिधिहरू समेत निर्णायक तहमा पुग्दा युवा मैत्री कार्यक्रम ल्याउन नसकेको युवाहरूको गुनासो छ। सुर्खेतको चिङगाड गाउँपालिका 5 का युवा गगन खड्का राज्यका सबै निकायमा युवा सहभागिता सुनिश्चित गर्नका लागि अब नीतिमै प्रष्ट व्यवस्था गर्नुपर्ने बताउनुहुन्छ।
विशेष गरेर युवाहरूलाई अबको परिवेशमा अबको समयमा चाहिँ विशेष गरेर युवा मैत्री नीति निर्माण गर्नु पर्यो होइन। युवाहरूलाई नीति निर्माणकै कार्यविधि बनाएर युवाहरूलाई परिचालन गर्नु पर्यो र युवाहरूको परिचालनमा पनि विशेष गरेर जसरी मानव समावेशी कुरा छ युवाहरूलाई पनि केही पर्सेन्ट भए पनि समावेशीको रूपमा केही पर्सेन्ट छुट्याएर भए पनि विकास निर्माण होस् या अन्य कुरामा पनि युवाहरूलाई विशेष समावेश गराउनुपर्छ र नीति निर्माणलाई युवा मैत्री नीति निर्माण गरेर कार्य गर्न चाहिँ सरकारको चाहिँ ध्यान जाओस्।
युवाहरूको प्रमुख शत्रुका रूपमा रहेको बेरोजगारीलाई अन्त्य गर्नका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने लगायतका युवा मैत्री कार्यक्रमको कार्यान्वयनमा जोड दिनुपर्छ। कर्णाली प्रदेश सरकारले युवाहरूलाई रोजगारीसँग कसरी जोड्दैछ त? कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाही।
अर्को के छ हामीले पूर्वाधारको काम त्यो काम पनि गर्ने भवन पनि बनाउने पैसा युवाले राख्यो। अब हामीले युवालाई जिम्मा दिने अबको रोजगारी भनेको त्यही हो। त्यही भएर विदेश जान नपर्ने यही छँदैछ। अहिले हामीले त्यो सिस्टम नबसालेको कुरा मान्दिनौ। बुहारमा हामी केन्द्रित हुने गरी हामीले के भन्यो भन्दा अहिले हामीले मुख्यमन्त्री रोजगार कार्यक्रम भने हामीले कार्यक्रम शीर्षक हामी दियौँ। अब हामीले रोजगारसँग जोडेर पूर्वाधार विकास गर्ने गरी हामी जाँदैछौ। यसमा एउटा विशेष गरी महत्वपूर्ण भूमिका रहनेछ। यसका लागि अझै पनि युवाहरूले व्यापक छलफल बहस र एउटा साझा निष्कर्ष निकालेर अगाडि बढौ। सरकार तपाईँहरूको साथमा रहनेछ।
भोलि खबरमा छिमेक सेरोफेरो लगायतका खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम।
सबैको मन सुने
रेडियो भेरी एफएम।
त तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेला हामीले रोजगारीकै लागि विदेशिनुपर्ने बाध्यता हटाउने गरी कार्यक्रम ल्याउन कर्णालीका युवाहरूको माग, युवाका समस्याप्रति तिनै तहका सरकार गम्भीर बन्नुपर्ने गुनासो लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। परीक्षामा उत्तीर्ण गराइदिन्छु भन्दै रकम मागेको आरोपमा एकजना शिक्षकलाई अख्तियारले नियन्त्रणमा लिएको छ। विद्यार्थीलाई परीक्षामा उत्तीर्ण गरिदिने भन्दै रकम मागेको आरोपमा दाङको घोराईमा रहेको श्री मावि रजनामा कार्यरत शिक्षक गणेश केसीलाई अख्तियारको टोलीले पक्राउ गरेको हो। डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रवेश परीक्षामा उत्तीर्ण गराइदिन्छु भन्दै परीक्षार्थीसँग घुस मागेको उजुरीको आधारमा 10,000 रुपियाँ सहित केसीलाई पक्राउ गरिएको अख्तियारका सूचना अधिकारी लोकमणि पाण्डेले बताउनुभयो। केसीलाई विद्यार्थीबाट लिएको रोक घुस रकम सहित रङ्गेहात नियन्त्रणमा लिन सफल भएको उहाँले बताउनुभयो।
यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले 3,26,000 रुपियाँ घुस लिएको आरोपमा डडेलधुरामा एकजना सहायक वन अधिकृतलाई पक्राउ गरेको छ। घन्याधुरा गाउँपालिका भात डाँडाबाट सब इन्जिनियर कार्यालय बीपी नगर डोटीमा कार्यरत सहायक वन अधिकृत सुरेश चन्द्र डिसीलाई अख्तियारको टोलीले समातेको हो। विशेष सूचनाको आधारमा अख्तियारको क्षेत्रीय कार्यालय महानगरबाट खटिएको टोलीले डिसीको साथबाट 3,26,000 रुपियाँ पनि बरामद गरेको जनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महानगरका सूचना अधिकारी टोप बहादुर विष्टले ठेकदारलाई काम मिलाइदिने भन्दै डिसीले 5,45,000 रुपियाँ बैंकमा हाल्न लगाएको पाइएको बताउनु भयो। अरू पैसा निकालेर खर्च गरिसकेको भए पनि 3,26,000 रुपियाँ बरामद गरिएको उहाँको भनाइ छ।
कालीकोट अछाम र बाजुराको सिमानामा रहेको बढीमालिका पूजाका लागि चहल पहल शुरू भएको छ। साउन जनै पूर्णिमाको अघिल्लो दिन बढीमालिकामा लाग्ने पूजा मेलाका लागि डोटी र जुम्ला लगायतका जिल्लाबाट पनि दर्शनार्थीहरू त्यसतर्फ लाग्ने गरेका छन्। समुद्री सतहदेखि 4,216 फिट उचाइमा रहेको बढीमालिका पुग्न 7 दिनको पैदल यात्रामा हजारौं भक्तालुहरू यात्रामा निस्किएका छन्। साउन 30 गतेका दिन हुने बढीमालिका माईको पूजाको सम्पूर्ण तयारी पूरा हुने चरणमा रहेको व्यवस्थापन समितिले बताएको छ। पूजाको लागि जुम्ला र डोटी जिल्ला प्रशासन कार्यालयबाट प्रसाद सहित हप्ता दिन अघि सरकारी टोली बढीमालिका प्रस्थान गरिसकेका छन्। सरकारी टोलीले देशमा कुनै पनि अनिष्ट नहोस् भनेर भेटी चढाउने चलन समेत रहेको छ। बढीमालिका माईको दर्शनका लागि बाजुरा, बझाङ, अछाम, डोटी, डडेलधुरा, बैतडी, हुम्ला, जुम्ला र कालीकोटबाट तीर्थालुहरू पुग्ने गरेको जनाइएको छ।
काउन्सिल विधेयकमा सत्तारूढ र प्रमुख विपक्षी दल सहमति नजिक पुगेको बताइएको छ। प्रधानमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र विपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा बीच छलफल भएपछि यसले पूर्णता पाउने दुवै दलले जनाएका छन्। राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल सिन्हाको पहलमा संचार मन्त्री गोकुल बास्कोटा सहित राष्ट्रिय सभामा रहेका दलका प्रतिनिधि विशेष विषयमा छलफल भएको हो। बैठकमा सत्तारूढ नेकपा राष्ट्रिय सभा संसदीय दलका नेता दिनानाथ शर्माले मीडिया काउन्सिल विधेयक आवश्यक संशोधन गर्न आफ्नो दल तयार रहेको बताउनु भएको छ। संचार मन्त्री बास्कोटाले दलहरूबीच हुने सहमतिलाई सरकारले सकारात्मक रूपमा लिने उल्लेख गर्नुभएको छ। काङ्ग्रेसले मन्त्रीको वचन सकारात्मक भएको तर प्रधानमन्त्रीबाटै प्रतिबद्धता आउनुपर्ने बताएको छ। सरकारले राष्ट्रिय सभामा दर्ता गरेको मीडिया काउन्सिल सम्बन्धी विधेयक विवादमा रहेको छ। काउन्सिलको सदस्यता खोज्ने, पत्रकारलाई 15,00,000 दण्ड जरिमाना गर्ने जस्ता प्रावधान राखेर विधेयक ल्याउन खोजेपछि नेपाल पत्रकार महासंघ आन्दोलनमा उत्रिएको छ भने प्रमुख विपक्षीले पनि यसको विरोध गर्दै आएको छ।
नेपाली कंग्रेसले कर्णाली सहित 3 वटा प्रदेशमा महाधिवेशन प्रतिनिधिको लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। केन्द्रीय नीति अनुसार तथा प्रशिक्षण प्रतिष्ठानले कर्णाली प्रदेशका लागि भदौ 5 र 6 गते सुर्खेतको वीरेन्द्रनगरमा प्रशिक्षण हुने जनाएको छ। प्रतिष्ठानका सचिव मुक्ति आचार्यले गण्डकी प्रदेशका लागि साउन 31 र 32 गते पोखरामा, प्रदेश 5 को लागि भदौ 2 र 3 गते रूपन्देहीको भैरवामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने बताउनुभयो।
बैतडीका विभिन्न क्षेत्रमा खनिएका ग्रामीण सड़कले पहिरोको जोखिम बढाएपछि स्थानीयवासी चिन्तामा परेका छन्। बिना स्टिमेट जथाभावी खनिएका सड़कले स्थानीय बासिन्दा जोखिममा परेका हुन्। खोलेक मल्लाका ढिक्सी तट रिम सड़कले स्थानीय बासिन्दाका आधा दर्जन घर जोखिममा परेको दोगडा केदार गाउँपालिकाका अध्यक्षले बताउनु भएको छ। वडा अध्यक्ष ध्वजबहादुर कार्कीले 1 करोड़ बढी रकम खर्च गरेर गत वर्ष निर्माण गरेको यो सड़कले 6 वटा घर पहिरोको उच्च जोखिममा रहेको बताउनु भएको छ। घरमुनिबाट सड़क खनिएकाले घरहरू पहिरोको जोखिममा परेको उहाँको भनाइ छ। पहिलो पटक सड़क पुग्दा खुसी भएका स्थानीय नागरिक बरसात शुरू भएसँगै पहिरो जान थालेपछि पिरलोमा परेका छन्। उनीहरूले गाउँपालिका भूमिकालाई सुरक्षित वासस्थानको लागि आग्रह समेत गरेका छन्। खोसले मल्काढिक सितडरिम सडक गाउँपालिका प्रदेश सरकार तथा संघीय सरकारको 1 करोड बढी लागतमा निर्माण गरिएको जनाइएको छ। भोलि खबरमा खबरहरूको सिलसिला अझै जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सरफेरसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। जिल्ला निर्वाचन दाङले उपनिर्वाचनको तयारीलाई तीव्र पारेको छ। निर्वाचन आयोगले उपनिर्वाचनको मिति सार्वजनिक गरेसँगै दाङमा निर्वाचनको चहल पहल शुरू हुन थालेको छ। उपनिर्वाचनका लागि कार्यालयले गर्ने तयारीलाई तीव्रता बनाइदिएको कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताउनुभयो। निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली संकलन बन्द गरेर रुजु गर्ने काम भइरहेको उहाँको भनाइ छ। जिल्लाभर मतदाता नामावली दर्ता भएका संख्या 363,737 रहेको उहाँले बताउनुभयो। दाङमा हुने दुई पदको निर्वाचनको लागि 34 मतदान स्थल तोकिएको छ। उपनिर्वाचन हुने प्रदेश सभा सदस्य 3 खमा हालसम्म 70,779 जनाले मतदाताले नाम दर्ता गराएको उहाँले बताउनुभयो। यसै गरी घोराई उपमहानगरपालिका 16 4,571 जनाले मतदाता नाम दर्ता गराएका छन्। प्रदेश सदस्यको लागि एउटा र वडा अध्यक्षको लागि एक पदका लागि दाङमा निर्वाचन हुँदैछ। दाङ क्षेत्र नम्बर 3 ख र घोराई उपमहानगरपालिका 16 उपनिर्वाचन हुन लागेको हो। प्रदेश सदस्य उत्तम कुमार ओलीको सवारी दुर्घटनामा परि मृत्यु भएपछि दाङ 3 ख रिक्त रहेको छ भने घोराई 16 नम्बर वडाका वडा अध्यक्ष बिरामीका कारण मृत्यु भएपछि 16 नम्बर वडा अध्यक्ष विहीन बनेको छ।
दैलेखको भैरवी गाउँपालिका 3 लम्जी टोलमा बदेलले मकै नोक्सानी पुर्याएपछि स्थानीय बासिन्दा अजित बन्न थालेका छन्। मकै खान आएको बदेललाई धपाउन जाना हिजो बदेलको आक्रमणबाट 21 वर्षीय पूजा सुनार घाइते समेत हुनुभएको छ। बदेलको आक्रमणबाट पूजाको घाँटी दाहिने हात र खुट्टामा घाउ भएको छ। उहाँको दुल्लु अस्पतालमा उपचार भइरहेको इलाका प्रहरीकाले दुल्लुका निरीक्षक बजिर सिंह विष्टले जानकारी दिनुभएको छ। बदेलले एक साता अघि स्थानीय 23 वर्षका दिल्ली प्रसाद पाण्डेलाई पनि आक्रमण गरी घाइते बनाएको उहाँको भनाइ छ।
सैनिक आचरण मर्यादा विपरीत काम गरेको भन्दै 9 महिनामा 204 जना सैनिक कारवाहीमा परेका छन्। सैनिकको तथ्याङ्क अनुसार 4 जना अधिकृत भविष्यमा सरकारी सेवामा समेत अयोग्य ठहरिने गरी बर्खास्तीमा परेको जनाइएको छ। अन्य दर्जाका 165 जना बर्खास्त भएको सैनिकको तथ्याङ्क छ। यो अवधिमा 1 अधिकृत सहित अन्य दर्जाका 28 जना घटुवा गरेको छ भने अन्य दर्जाका 6 जना कर्मचारी कारवाहीमा परेका छन्।
सुदूरपश्चिममा सर्पदंशको उपचार केन्द्र नहुँदा सर्पको टोकाइबाट वर्षेनी कैयौंले ज्यान गुमाउनु पर्ने बाध्यता अझै हट्न सकेको छैन। प्रदेशमा रहेको स्वास्थ्य संस्थाहरूमा सर्पले डसेका सर्पदंशका बिरामीको उपचार हुन नसक्दा समस्या बढेको बताइएको छ। सर्पले डसेपछि उपचारमा आवश्यक पर्ने एन्टी स्नेक भेनम सरकारी स्वास्थ्य संस्थालाई दिए पनि छुट्टै उपचार केन्द्रको अभावमा समस्या भएको जनाइएको छ। सुदूरपश्चिममा यो वर्ष सर्पले डसेर 6 जनाको ज्यान गइसकेको छ भने गत वर्ष 43 जनाले ज्यान गुमाएका थिए। सर्पले टोकेको व्यक्तिलाई एन्टी स्नेक भेनम लगाउँदा अनिवार्य आइसियू आवश्यक पर्ने भए पनि प्रदेश अस्पतालमा आइसियू सेवा नहुँदा समस्या भएको जनाइएको छ।
भेरी खबरमा अब लागू खेल खबरतर्फ। चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग इपिएल क्रिकेट फागुन 3 साताबाट शुरू हुने भएको छ। आयोजक इपिएलले प्रेस विज्ञप्ति जारी गर्दै चौथो संस्करणको प्रतियोगिता फागुन 3 साताबाट हुने जनाएको छ। 13 दिनसम्म चल्ने इपिएल फागुन 17 चैत 1 गतेसम्म सञ्चालन हुनेछ। यसअघि इपिएल मङ्सिरदेखि पुसमा सञ्चालन हुँदै आएको थियो। आयोजकले प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले मान्यता दिएपछि प्रतियोगिता गर्न लागि जनाइएको छ। गत संस्करणको उपाधि ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको टिम ललितपुरले जितेको थियो तर यस वर्ष पनि पुरस्कार राशि तोकिएको छैन।
नेपालमा आयोजना भएको 12 दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरिएको छ। च्याम्पियनसिपमा पदक विजेता नेपाली खेलाडीले नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राज राजेश बाबु श्रेष्ठले नगद सहित सम्मानित गर्नुभएको हो। अध्यक्ष श्रेष्ठले स्वर्ण पदक विजेतालाई जनै 50,000 र जगत विजेतालाई 30,000 र कांस्य पदक विजेतालाई 20,000 नगद प्रदान गरिएको बताउनु भएको छ। च्याम्पियनसिपमा नेपालले 3 स्वर्ण, 7 रजत र 6 कांस्य पदक जितेको थियो। च्याम्पियनसिपमा नेपालका समीर श्रेष्ठ, नरेश मालाकार र मल्लिका साक्यले स्वर्ण पदक हात पार्नु भएको हो। खेल खबर सँग अहिलेलाई बिहानको भेरी खबर सकियो। बिदा हुनु गेलसम्मका मुख्य मुख्य खबर फेरि एकपटक।
रोजगारीकै लागि विदेशिनु पर्ने बाध्यता हटाउने गरी कार्यक्रम ल्याउन कर्णालीका युवाहरूको माग। युवाका समस्याप्रति तिनै तहका सरकार गम्भीर नभएको गुनासो।
घुस लिएको आरोपमा डडेलधुरामा सहायक वन अधिकृत पक्राउ। विद्यार्थीबाट रकम वसुलिएको आरोपमा दाङमा एकजना शिक्षक अख्तियारको नियन्त्रणमा।
मिडिया काउन्सिल विधेयकमा सत्तारूढ विपक्षी दल सहमति नजिक।
र अगस्त प्रिमियर लिग फागुनको तेस्रो साता हुने, पुरस्कारको राशि पछि घोषणा गरिने। हवस् त अहिलेलाई बिहानको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै मधुबन विषय र केशव ढकाल बिदा हुन्छौँ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।